यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बाढ़ी पहिरो र डुबानबाट हालसम्म 132 जनाको मृत्यु, 63 बेपत्ता, करिब 3500 जनाको उद्धार। क्षति र राहतका विषयमा छलफल गर्न प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी। धादिङको धुनीबेसी नगरपालिका 9 झ्याप्ले खोलामा थप 11 शव फेला, हिजो र आज गरी 25 शव प्राप्त। र इजरायल आफ्ना शत्रुमाथि आक्रमण जारी राख्न कटिबद्ध रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भनाई। अब समाचार विस्तारमा। असोज 10 गते बिहिबारदेखि देशभर परिरहेको वर्षाका कारण आएको बाढ़ी पहिरो र डुबानमा परि हालसम्म 132 जनाको मृत्यु, 63 जना बेपत्ता र 76 जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार हालसम्म करिब 3500 जनाको उद्धार गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले काभ्रेबाट 124 जना भन्दा बढ़ीको हवाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो। बाढ़ी पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतको कामलाई सरकारले तीव्र बनाएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले हालसम्म नेपाली सेनाको हेलिकप्टर मार्फत बाढ़ी पहिरो डुबान तथा प्राकृतिक जोखिममा परेकाहरूको उद्धार गर्ने काम भइरहेको जानकारी दिनुभयो।
अहिलेसम्म 132 जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। त्यस गरी 76 जना घाइते हुनुहुन्छ भने बेपत्ताको संख्या 63 रहेको अवस्था छ। करिब 35 हाराहारीमा भएको हाम्रो अनुमान छ। हामी त्यसलाई समेटन गरिरहेको अवस्था। त्यो सँगसँगै विभिन्न भौतिक संरचनाहरू, पुलहरू पनि क्षति भएको छ, सड़क राजमार्गहरू पनि क्षति भएको अवस्था छ। अहिले सुरक्षा निकायहरू समन्वयात्मक रूपमा खोज उद्धार कार्यमा जुटिरहेको अवस्था छ भने सड़क यातायात चलाउनको लागि सम्पूर्ण संयन्त्र परिचालन भएर बाटोलाई सकेसम्म छिटो राजमार्गहरू यातायातको लागि सहज बनाउनतर्फ हाम्रो सबैको ध्यान केन्द्रित भइरहेको अवस्था छ। हजुर, खास गरी हामीले अहिले सुरक्षा संयन्त्रहरूलाई परिचालन गरिरहेको छ उद्धारको सन्दर्भमा। त्यसै गरी हवाई उद्धार पनि हामीले गरिरहेको अवस्था छ। आज काभ्रेमा लगभग अहिलेसम्म 124 जना भन्दा बढी हवाई उद्धार माध्यमबाट उद्धार गरिएको अवस्था छ। बाटोमा रोकिएका यात्रुहरू समेतलाई हामीले घाइते अशक्त बिरामीहरूलाई उद्धार गरेर ल्याइएको अवस्था छ। डोलीस्थलमा 124 भन्दा बढी। त्यसै गरी हिजो पनि हामीले हवाई उद्धार पनि गरेका छौँ। सुरक्षा समस्या परिचालित भएर उद्धारहरू भइरहेको छ र त्यो सँगसँगै जिल्ला विपद व्यवस्थापन समिति मार्फत पीड़ित परिवारलाई राहतको व्यवस्था पनि गर्नलाई जिल्ला विपद व्यवस्थापन समितिले आफ्नो प्रयासहरू केन्द्रित गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढ़ी पहिरोका कारण अवरूद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताउनुभयो। सरकारले सुरक्षा संयन्त्र र सरकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरूद्ध सड़क यथाशीघ्र संचालनमा ल्याउन तदारूकताका साथ लाग्न निर्देशन दिइसकेको छ। सरकारले देशभर मनसूनजन्य घटनाबाट प्रभावित भएकाहरूको खोज तथा उद्धार र राहतमा सबै सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालित हुन, खोज तथा उद्धारमा नेपाली सेनाको हेलिकप्टर लगायत केन्द्र, प्रदेश, जिल्ला र स्थानीय स्तरमा उपलब्ध सबै उपकरण र साधनको प्रयोग गर्न निर्देशन दिएको छ। यसै गरी अवरूद्ध सड़क अविलम्ब संचालनमा ल्याउन, घाइतेहरूको निशुल्क उपचारको व्यवस्था मिलाउन र प्रभावितहरूको पुनर्स्थापनाका लागि योजना बनाई कार्यान्वयन गर्न पनि सरकारले निर्देशन दिएको छ। अविरल वर्षापछिको बाढ़ी पहिरो र डुबान, उद्धार, जनधनको क्षति र राहतका विषयमा छलफल गर्न सरकारले आह्वान गरेको सर्वदलीय बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले बसिरहेको छ। सर्वदलीय बैठकमा कार्यवाहक प्रधानमन्त्री सहित मन्त्रीहरू र प्रमुख राजनैतिक दलका नेताहरू सहभागी हुनुहुन्छ। धादिङ र काठमाण्डुको सीमानामा पर्ने धादिङको धुनीबेसी नगरपालिका 9 झ्याप्ले खोलामा आज बिहान 11 बजेसम्म 25 शव फेला परेका छन्। हिजो रातिसम्म 14 शव निकालिएको उद्धार टोलीले आज थप 11 शव निकालेको हो। उद्धार टोलीले आज बिहान 9 पुरूष र 2 महिलाको शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रहलाद सिलवालले जानकारी दिनुभयो। पुरिएका सवारी साधन धुजा धुजा अवस्थामा रहेका र शव पनि छुट्टा छुट्टै भेटिएकाले कुन सवारी साधनको शव कुन हो भन्ने यकिन गर्न कठिन छ। पुरिएको अवस्थामा फेला परेका सवारी साधन टुक्रा टुक्रा बनेकाले नम्बर पहिचान गर्न कठिन भएको सूचना अधिकारी सिलवालले जानकारी दिनुभयो। गोर्खाबाट काठमाडौँ आउँदै गरेको नाचार ख 2270 नम्बरको बसको भने यकिन भएको छ। एक्सावेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको शव देखिएपछि बसको यकिन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिनुभयो। पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुगलिनसम्म चालक दलका 3 र 1 यात्रु रहेको भनिए पनि बीच बाटोबाट यात्रु चढ़ाएको हुन सक्ने अनुमान छ। त्यस्तै चितवनको पुलचोकबाट यात्रु बोकेर काठमाण्डुका लागि छुटेको माइक्रो बस पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पहिरोमा अझ धेरै शव भेटिन सक्ने आशंका गरेर उद्धार टोलीले खोजी कार्य तीव्र पारेको छ। शुक्रबार दिउँसो करिब 2 बजे मनकामना माई यातायात प्रणाली मार्फत संचालित 2 ख 13 45 नम्बरको बस सम्पर्कविहीन रहेको प्रणालीका अध्यक्ष नरबहादुर राणाले जानकारी दिनुभयो। दोलखाको बिगु गाउँपालिका 1 लामाबगर स्थित 456 मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा पहिरोले पुरिएका 4 जना अझै बेपत्ता छन्। हिजो बिहान गेट कन्ट्रोल गर्नका लागि बनाइएको 2 तले भवन माथिबाट खसेको पहिरोमा पुरिँदा नेपाली सेना गरूड दल गणका नरेन्द्र बहादुर पाल र शंकर चन, आयोजनामा कार्यरत कर्मचारीहरू नवलपरासी प्रतापपुरका 35 वर्षीय कृष्ण प्रसाद चौधरी र दोलखा बिगु गाउँपालिका 1 स्यालुका 30 वर्षीय जयराम तामाङ बेपत्ता भएका थिए। जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुभराज पोखरेलले उक्त स्थानमा उद्धार टोली पुग्न नसकेको बताउनुभयो। नेकपा एमाले अविरल वर्षाका कारण उत्पन्न बाढ़ी पहिरोबाट पीड़ित बनेका नागरिकलाई उद्धार राहत र घाइतेको उपचारमा सघाउन सिंगो पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ। एमाले विपद व्यवस्थापन तथा स्वयंसेवक विभागको आज बसेको बैठकले आगामी 3 दिनसम्म पार्टीका काम नगरी विपदबाट भएको क्षतिको विवरण संकलन गर्ने विस्थापित बनेका घाइते भएकाहरूको राहत र उपचारका लागि सहयोग गर्ने निर्णय गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। यसै गरी बैठकले सबैभन्दा धेरै बाढ़ी पहिरो पीड़ित स्थल धादिङ, काभ्री, मकवानपुर र सिन्धुलीमा राहत तथा उद्धारमा खटिने तथा विस्थापित घाइते र मृत्यु भएकाको परिवारलाई सहयोग गर्न सरकारसँग समन्वय गर्ने सचिव अधिकारीले जानकारी दिनुभयो। नेपाली कंग्रेसले लगातारको वर्षाका कारण आएको बाढ़ी र पहिरोबाट पीड़ित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ। कंग्रेस कार्य सम्पादन समितिको आज बसेको बैठकले बाढ़ी र पहिरोबाट बेपत्ता भएका नागरिकको तीव्रताका साथ खोजी गर्न, घाइतेहरूको निशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न अनुरोध गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिनुभयो। यसै गरी बैठकले बाढ़ी र पहिरोका कारण बाटोमा अलपत्र परेका नागरिकलाई राहत र उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाउन पनि आग्रह गरेको प्रवक्ता महतले जानकारी दिनुभयो।
बेपत्ताहरूको खोजीमा हरसम्भव प्रयास तीव्र ढंगले गर्न, सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेहरूको निशुल्क उपचार चाँडो भन्दा चाँडो गर्न पनि सम्पादन समितिले सरकारलाई अनुरोध गरेको छ। जुन आपत विपदमा परेका नागरिकहरू छन्, बाटो बाटोमा रोकिएका छन् र अझै खोजी राहत कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाउन पनि सरकारसँग आग्रह गरेको छ।
कंग्रेस कार्य सम्पादन बैठकले नेपाली कंग्रेसका विभिन्न संगठनमा आबद्ध नेता कार्यकर्तालाई नागरिक तहमा गएर पीड़ितको उद्धार कार्यमा खटिन समेत निर्देशन दिएको छ। बैठकले बाढ़ी पहिरोले देशभरकै विच्छेद भएको सड़क सञ्जाल, पुलहरू चाँडोभन्दा चाँडो पुननिर्माण गर्नुपर्ने, तत्काल पुल बनाउन नसक्ने ठाउँमा बेली ब्रिज उपलब्ध गराई चाड़पर्वमा आफ्नो घर जान सक्ने परिस्थिति बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ। यसै गरी बैठकले नेपाली कंग्रेसको तर्फबाट सरकारको विपद राहत कोषमा 50 लाख रूपियाँ जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिनुभयो। यसै गरी बैठकले मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ। उपनिर्वाचनमा खड़ा गरिने उम्मेद्वारलाई दलको औपचारिक पत्र प्रदान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गरिने पनि बैठकले निर्णय गरेको छ। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बाढ़ी पहिरोका कारण ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताउनु भएको छ। चीन भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्कनुभएका उहाँले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गर्नुभयो। उहाँ विमानस्थलमा ओर्लिएपछि सिधै मन्त्रालय पुगी छलफलमा जुट्नु भएको थियो। अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री ही लिफेङको निमन्त्रणामा यही असोज 7 गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले विपद प्रति कार्यमा एकजुट भएर लाग्न आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले आज प्रेस वक्तव्य जारी गर्दै अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी, घाइतेको उपचार र घरबार विहीन भएकालाई सुरक्षित गर्दै पुनस्थापनाको काम शुरू गर्नु पहिलो कर्तव्य भएको बताउनु भएको छ। तत्काल विपत्ता नागरिकको खोजी, घाइतेको निशुल्क उपचार र विस्थापितलाई पुनस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अध्यक्ष दाहालले भारी वर्षाको पूर्व अनुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि तत्काल पहल कदमी लिन नसक्नु दुःखद भएको बताउनुभयो। नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी काटेभालले बाढ़ी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाउनु भएको छ। नेपाल फ्रान्स शैक्षिक साझेदारीका सन्दर्भमा शनिबार साँझ आफ्नै निवासमा आयोजित स्वागत समारोहमा उहाँले प्राकृतिक विपत्तिमा परि अमूल्य जीवन तथा भौतिक क्षति भएको खबरले आफू मर्माहत भएको बताउँदै यो विषम परिस्थितिमा फ्रान्स सरकार र फ्रान्सेली जनता नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति एवं ऐक्यबद्धता प्रकट गर्दछौ भन्नुभयो। फ्रान्सका विभिन्न शैक्षिक प्रतिष्ठानमा माध्यमिक शिक्षादेखि विद्यावारिधिसम्मको अध्ययन गर्न चाहने नेपालीलाई लक्षित गरी आयोजित शैक्षिक प्रदर्शनीले फ्रान्स र नेपाल बीचको सम्बन्धलाई शिक्षाका माध्यमबाट अझ उन्नत बनाउने विश्वास व्यक्त गर्नुभयो। जिहेन्दार विद्यार्थीलाई आफ्नो देशले छात्रवृत्तिको व्यवस्था पनि गरेकाले त्यसबाट नेपाल लाभान्वित हुने विश्वास राजदूत काटे भालले व्यक्त गर्नुभयो। खानेपानी मन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई सुस्त दुरूस्त बनाई आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा आकस्मिक बैठक राखी मन्त्री यादवले तीन दिनको लगातारको वर्षाले खानेपानी प्रणाली अन्तर्गत मात्र करिब 1 अर्ब क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिँदै क्षतिको पूर्ण विवरण लिई प्राथमिकताका साथ खानेपानी प्रणालीलाई पुनस्थापित गर्न निर्देशन दिनुभएको हो। अविरल वर्षा सहित आएको बाढ़ीका कारण उत्पन्न हुन सक्ने हैजा रोग लगायतका महामारीबाट प्रभावित जनतालाई जोगाउन पानीको परीक्षणका लागि प्राविधिक टोली परिचालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो। लुम्बिनी प्रदेशमा बाढ़ी र पहिरो प्रभावित 109 जना भन्दा बढ़ी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ। सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रूपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढ़ी तथा पहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले विपद प्रति कार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीनवटै सुरक्षा निकाय, रेडक्रस, स्वयंसेवक तथा आम सर्वसाधारण नागरिकहरूमा अपील गर्नु भएको थियो। प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपदमा परेकाहरूलाई राहत पुनस्थापनाको काम पनि अघि बढ़ाएका छन्। बाढ़ी पहिरोबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको र पुनस्थापनाको काम अघि बढ़ेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिनुभयो। अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण विभिन्न 16 जलविद्युत आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार बाढ़ीका कारण आयोजनाहरूको विद्युत, गृह प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी हाइड्रो पावर लिमिटेडले प्रवर्तन गरेको माथिल्लो तामाकोशीको बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीमा क्षति पुगेको छ। सो आयोजनाको नियन्त्रण कक्ष रहेको भवनमा क्षति पुग्दा सुरक्षाकर्मी र अन्य कामदार गरी 4 बेपत्ता भएको प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनुभयो। आयोजना सञ्चालनका लागि तामाकोशी 5 सहयोग लिन लागि छ। कुल 456 मेगावाट क्षमताको सो आयोजनाबाट विद्युत उत्पादन बन्द हुँदा बिजुली आयात गर्नु परेको जनाइएको छ। पहिरोले कावेली करिडोर विद्युत प्रसारण लाइनमा क्षति पुगेपछि पूर्वी पहाड़का तीन जिल्लामा विद्युत सेवा अवरूद्ध भएको छ। पहिरोले कावेली करिडोर 132 केबी प्रसारण लाइनको इलामको महामाईमा रहेको 51 नम्बरको टावर ढलेको छ। टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत सेवा अवरूद्ध भएको हो। यसैबीच नेपाल विद्युत प्राधिकरणले वैकल्पिक माध्यमबाट बत्ती बाल्ने प्रयास जारी रहेको जनाएको छ। कावेली करिडोर 132 केबी प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाड़मा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने तथा ती क्षेत्रमा विद्युत सेवा वितरणको कार्य सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो। सप्तकोशी ब्यारेजमा पानीको वहाव निरन्तर घट्ने क्रममा रहेको छ। आज बिहान 10:40 बजेको मापन अनुसार कोशी ब्यारेज भएर 6,12,000 क्युसेक पानीको वहाव भइरहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। यद्यपि उच्च रेड अलर्ट भने कायमै रहेको छ। हिजो बिहान 6 बजे 6,61,295 क्युसेक पानीको वहाव मापन गरिएको थियो। ब्यारेजका सबै 56 ढोका खुल्ला नै राखिएको छ। ब्यारेजको पुलमा सवारी आवतजावतमा रोक लगाइएको छ। लगातारको वर्षाका कारण मुस्ताङमा सड़क, नदी नियन्त्रण आयोजना र खेतीबालीमा बाढ़ी पसेर क्षति पुगेको छ। बेनी जोमसोम कोरला सड़कको जोमसोम छुसाङ र कागबेनी मुक्तिनाथ सड़कमा गेग्रान सहितको बाढ़ी आएर भत्काएको छ। पहिरोले यसै हप्ता कालोपत्रे भएको 13 किलोमिटर लामो जोमसोम कागबेनी सड़कमा क्षति पुर्याएको बारागुङ मुक्ति क्षेत्र गाउँ कार्यपालिकाका प्रवक्ता र प्रमेश गुरूङले जानकारी दिनुभएको छ। भोजपुरमा अविरल वर्षाका कारण आएको बाढ़ीले पुलमा क्षति पुर्याएपछि आवत जावतमा समस्या भएको छ। जिल्लाको हतुवागढ़ी गाउँपालिका वडा नम्बर 9 चुहार र उदयपुरको बेलका नगरपालिका वडा नम्बर 8 मैना मैनी जोड्ने दूधकोशी नदीमा रहेको झोलुङ्गे पुलमा बाढ़ीले क्षति पुर्याएपछि आवत जावत नै बन्द भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो। मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य 8 विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति 10 बजेसम्म इन्स्ट्रुमेन्ट फ्लाइट रूल्स आईएफआर प्रणालीमा उडान अनुमति दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन्। प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार 400 भन्दा बढ़ी उडान रद्द भएका थिए। सुर्खेत विमानस्थल बाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ। त्रिभुवन विश्वविद्यालयले प्रतिकूल मौसमका कारण आज स्थगित गरेको वार्षिक प्रणाली अन्तर्गत सञ्चालित परीक्षा यही असोज 21 गते पूर्व निर्धारित समय र परीक्षा केन्द्रमा हुने जनाएको छ। असोज 10 गते सञ्चालनमा रहेको त्रिवि मानविकी शिक्षा तथा व्यवस्थापन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्ष र आंशिक तर्फको बीए बीएड बीबीएस र बीएससी को परीक्षा पनि असोज 21 गते नै हुने गरी व्यवस्था मिलाइएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह परीक्षा नियन्त्रक पवन बरालले जानकारी दिनुभयो। त्रिभुवन विश्वविद्यालयले आज एक सूचना जारी गरी आज हुने विषयका सम्पूर्ण प्रश्नपत्रहरूका प्याकेट नखोली सुरक्षित साथ राख्न केन्द्राध्यक्षलाई अनुरोध गरेको छ। त्यसैगरी त्रिवि मानविकी तथा समाजशास्त्र संकायबाट संचालित स्नातकोत्तर तथा मास्टर अफ कम्प्यूटर एप्लिकेशन पहिलो सेमेस्टरको आज स्थगित परीक्षा यही असोज 17 गते बिहिबार पूर्व निर्धारित समय र परीक्षा केन्द्रमा हुने सहायक डीन डाक्टर गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो। विश्वविद्यालयको विभिन्न संकायले सञ्चालन गर्ने सेमेस्टर प्रणाली अन्तर्गतका आज स्थगित गरिएको परीक्षा संकायले नै सूचना जारी गरी मिति तय गर्नेछ। यसैबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढ़ी पहिरोले देशभर प्रभाव पारेपछि 3 दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ। देशैभर परेको अविरल वर्षाका कारण विद्यालय भवनमा आकस्मिक व्यवस्थापन समेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय आज असोज 13 गतेदेखि असोज 15 गतेसम्म बन्द गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईले जानकारी दिनुभयो। नेपालमै पहिलो पटक 5 वर्ष अघि सञ्चालनमा आएको नेपालगंज स्थित ल्याण्डफिल साइट फोहोर मैला व्यवस्थापनका लागि उपयोगी बने पनि प्रशोधन कार्य प्रभावकारी ढंगले हुन सकेको छैन। दैनिक फोहोर उठाएर ल्याण्डफिल साइटमा लगिए पनि प्रशोधनका लागि जनशक्ति अभाव हुँदा फोहोरलाई मोहरमा बदल्ने उद्देश्य हासिल गर्न कठिनाई भएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
2076 भदौमा एसियाली विकास बैंक एडीबीको साझेदारीमा झण्डै 39 करोड़ रूपियाँको लागतमा एकीकृत फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्र ल्याण्डफिल साइट बनेको हो। 13 बिघा 5 कक्षा क्षेत्रफलमा फैलिएको ल्याण्डफिल साइटमा 32 वर्षसम्म फोहोर व्यवस्थापन गर्ने लक्ष्य थियो, तर गल्ने र नगल्ने दुई प्रकारका फोहोरलाई बजार क्षेत्रबाटै छुट्याएर ल्याण्डफिल साइटमा लगी नियमित रूपमा सेग्रिगेशन अर्थात पृथकीकरण गर्न नसक्दा समस्या भएको छ। फोहोर मैला व्यवस्थापनका क्षेत्रमा क्रियाशील अभियन्ता गोपाल प्रसाद गिरी:
नेपालगञ्जको निमित्त एउटा फोहोर व्यवस्थापन गर्ने एकदम अभिन्न अङ्ग हो, त्यसलाई राम्रो गरेर सफा गरेर राख्नुपर्छ। नेपालगञ्ज उपमहानगरपालिकालाई म अहिलेदेखि यहीँबाट भन्छु, त्यो फोहोर प्रशोधन गर्नको निमित्त प्लास्टिक एकतिर, फोहोर एकतिर, सिसा एकतिर र काटन एकतिर गराएर सबै अलग अलग गराएर डम्पिङ साइटलाई सौन्दर्यकरण गरेर राख्नुहोस्।
नेपालगञ्जबाट दैनिक 24 देखि 30 टन फोहोर संकलन हुन्छ, तर महिनामा 40 टन जति फोहोर मात्रै सेग्रिगेशन भइरहेको छ। यो हिसाबले फोहोर व्यवस्थापनका लागि बनाइएका सेलहरू निर्धारित समयभन्दा निकै पहिले भरिने देखिएको छ। 4 सेल रहेकोमा एउटा सेलले 8 वर्ष धान्ने अवस्था छ। 15 देखि 20 वर्षमा ल्याण्डफिल साइट भरिने जोखिम बढ्दै गएको छ। प्रशोधनको काम प्रभावकारी नहुँदा फोहोरको डंगुर थुप्रिँदै जान थालेको छ। ल्याण्डफिल साइट इन्चार्ज शिव लामी छाने:
कुहिनेर नकुहिने फोहोरको लागि हामीले बाल्टिनहरू पनि शुरूको टाइममा वितरण गरेका थियौँ। यही साइडमै छुट्टिया भए अझ सजिलो हुन्थ्यो, उहाँ लगाएर छुटाउँदाखेरि अलिक गाह्रो, शुरूमा सोचेको अनुसार चाहिँ हामीले गर्न नसकेको पार्ट चाहिँ अलिक कमजोरै भएको छ।
ल्याण्डफिल साइट आफ्नो मातहत आएपछि आर्थिक भार थेग्न नसक्ने कारण देखाउँदै नेपालगंज उपमहानगरपालिकाले त्यति बेलै कर्मचारी कटौती गरेको थियो। जनशक्ति कटौती भए पश्चात प्रशोधन मेसिनबाट हुने सेग्रिगेशनको काम ठप्प प्राय भएको छ। पछिल्लो समय त झन कम्प्याक्टर मेसिन समेत बिग्रिएको अवस्था छ। सरसफाई तथा वातावरण शाखा प्रमुख इन्जिनियर प्रकाश डीसी:
नगरपालिका ह्यान्ड ओभर भइसकेपछि त्यत्रो आर्थिक व्यवहार नगरपालिकाले बिहोर्न सक्ने भएको हिसाबले कर्मचारीहरूको चाहिँ कटौती भएको हो। सेग्रिगेशन चाहिँ सोचे अनुरूप हामी गर्न सकेनौँ, त्यसले कन्टिन्यू गर्न सकेनौँ।
करोडौंको लगानीमा निर्माण भएको ल्याण्डफिल साइट उचित तरिकाले सञ्चालनका लागि तदारूकता देखाउन सके मात्र फोहोरबाट मोहर कमाउने नेपालगंज उपमहानगरपालिकाको उद्देश्य हासिल हुन सक्छ। त्यसका लागि समयमै फोहोर प्रशोधन हुन आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब बाँकी समाचार। जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ। मानव बस्तीमा पसेको जंगली हात्तीको आक्रमणमा परेर लालझाडी गाउँपालिका वडा नम्बर 4 डाँडाजाई बस्ने अन्दाजी 50 वर्षीय रामदल राणाको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो नोट सटही सुविधा दिन थालेको छ। राष्ट्र बैंकका सहायक प्रवक्ता डाक्टर डेलीराम पोखरेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज 22 गतेसम्म सफा नोट साट्न सकिनेछ। राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आफ्नो खाता रहेको बैंक तथा पाएक पर्ने नजिकको जुनसुकै बैंक तथा वित्तीय संस्थामा गएर सुकिलो नोट साट्न सक्नेछन्। एकजना व्यक्तिले 5, 10, 20, 50 र 100 दरका नोट सहितको 18,500 रूपियाँ साट्न सक्नेछन्। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानको सशस्त्र समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्युलाई ऐतिहासिक मोडको संज्ञा दिनुभएको छ। न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर इजरायल फर्किनुभएका उहाँले हसनको मृत्युलाई ऐतिहासिक मोडको संज्ञा दिनुभएको हो। उहाँले इजरायली नागरिक र धेरै विदेशी नागरिकको मृत्युको लागि जिम्मेवार व्यक्तिसँग बदला लिएर हिसाब बराबर गरिएको पनि बताउनुभयो। नेतन्याहुले इजरायल आफ्ना शत्रुमाथि आक्रमण जारी राख्न कटिबद्ध रहेको दोहोर्याउनुभयो। नसरल्लाहको मृत्यु इजरायलको लक्ष्य प्राप्तिका लागि सबैभन्दा महत्वपूर्ण भएको पनि उहाँले बताउनुभयो। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बाढ़ी पहिरो र डुबानबाट हालसम्म 132 जनाको मृत्यु, 63 बेपत्ता, करिब 3500 जनाको उद्धार, क्षति र राहतका विषयमा छलफल गर्न प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी। धादिङको धुनीबेसी नगरपालिका 9 झ्याप्टे खोलामा थप 11 शव फेला, हिजो र आज गरी 25 शव प्राप्त। र इजरायल आफ्ना शत्रुमाथि आक्रमण जारी राख्न कटिबद्ध रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भनाई। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।